أعوذ بالله السميع العليم من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين بارئ الخلائق أجمعين والصلاة والسلام والتحية والإكرام على سيدنا ونبينا وشفيعنا بالقاسم محمد
اللهم صل على محمد وآل محمد
من الطاهرين المعصومين الهداة المهديين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا
اللهم صل على محمد وآل محمد
قال الله سبحانه تبارك وتعالى وهو أصدق الصادقين لقد خلقنا الإنسان في أحسن تقويم ثم رددناه أسفل سافلين إلا الذين آمنوا وعملوا الصالحات ولهم أجر غير ممنون صلوات الله
اللهم صل على محمد وآل محمد
مجھے بہت افسوس ہے کہ مجھے اس مقدس بارگاہ میں دو ہی مجلس ہے پڑھنے کی سعادت حاصل ہو سکی انشاءاللہ اگر زندگی ہے میں کوشش کروں گا کہ اس سے زیادہ نہ ہوں اس حسینیہ کے لیے میں الگ کر سکوں کیونکہ یہاں کے لوگوں نے مجھے خلوص دکھائی دینا چاہیے برادران عزیز سورہ تین کی آیتیں ہیں دو تین جسے میں نے آپ کے سامنے پیش کیا جس میں ہم سب کا پیدا کرنے والا یہ ارشاد کر رہا ہے کہ ہم نے انسانوں سے بہتر کوئی شے پیدا نہیں انسان ہماری کریشن کا ماسٹر پیس ہے مگر یہ انسان جب ہمارے بتائے ہوئے راستے کو چھوڑ دیتا ہے تو خود اپنے آپ کو بہت ہی ڈیگریڈ کر دیتا ہے بالکل نیچے چلا جاتا ہے پتھروں سے نیچے چلا جاتا ہے درختوں سے نیچے چلا جاتا ہے درندوں سے نیچے چلا جاتا ہے اللہ کا اعتراف خود انسان کرتا ہے پتہ نہیں آپ زیمبیا گئے ہیں نہیں گئے کوئی گیا آپ زیمبیا نہیں ہے زیمبیا میں بہت ہی ٹپیکل ٹائپ زو ہے کہ جہاں معمولی جانور نہیں رکھے گئے بلکہ بہت ہی پھاڑ کھانے والے بہت ہی خطرناک قسم کے جانور رکھے گئے بھیڑیے ہیں شیر ہیں چیتے ہیں ٹائگرس ہیں لائنس ہیں سنیک سانپ خطرناک سانپ ہیں جا کے دیکھیے اس کو اور انسان وہ خطرناک بھالو ہیں بیئرس ہیں کو دیکھتے 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 جب آخر میں جاتا ہے تو کیج کے اندر وہ جانا چاہتا ہے اس کے بعد لکھا ہے کہ دا موسٹ ڈینجرس اینیمل آف دا ورلڈ دنیا کا سب سے زیادہ خطرناک اینیمل اور جب وہ اس کے اندر جاتا ہے تو اسے کوئی جانور نہیں دکھائی دیتا ایک میرر لگا اس میں اس کو اپنی تصویر دکھائی دیتی اپنی پکچر دکھائی دیتی یہ واقعہ ہے بھیڑیا کھاتا ہے تو ایک آدمی کے بچے کو کھا جاتا ہے شیر کھاتا ہے تو ایک آدمی کو کھا جاتا ہے سانپ ڈستا ہے تو دو چار آدمی کو ڈستا ہے مگر انسان جب مارنے کے لیے آتا ہے جب جان لینے کے لیے آتا ہے تو کیسا خطرناک ہو جاتا ہے بھیڑیوں کی حیثیت کے سامنے رہ جاتی ہے اور ٹائگرس کی حیثیت کیا رہ جاتی ہے اس کے سامنے اور سانپوں کی اور سنیکس کی کیا حیثیت رہ جاتی ہے اس کے سامنے واقعات ہیں کوئی جس میں کیا ہوا آپ کے سامنے واقعات ہیں پیش دیکھا ہے ابھی کچھ عرصے پہلے ٹی وی پر آ رہا تھا ہے تین چار فٹ کا سنیک خطرناک ترین جس کی صورت دیکھ کر آدمی کا دم نکل جائے اور وہ چھوٹے سے بچے کا دوست ہو گیا تھی بار بار چلا اور اس نے اسی کے ساتھ سو رہا ہے اسی گلے میں لپٹا ہوا ہے تو جہاں بول پن ہوتا ہے وہاں سانپ کو بھی ترس آ جاتا ہے मैंने खुद अपने हाथों से देखा, बड़ी देर तक वो दिखा दे रहा है, वो उसी तरह लेटा हुआ है, उसी तरह पी रहा है, उसी तरह सो रहा है, खेल रहा है, बाप डर के मारे सहमा में दूर खड़ा हुआ है, सांप से भी डर रहा है, बच्चे के लिए भी डर रहा है, वो बच्चा बेखौफ बेखौफ, वो तो मासूम बच्चा है, वो सांप से खेल रहा है। तो सांप भी मासूम बच्चों को नहीं डसता है कभी कभी, यह है तारीख, बहुत सी इसकी मिसालें हैं, मगर इंसान किसी को तरस नहीं जाता। हमारे बनाए हुए बॉम्बर जब बम्बार्डमेंट करते हैं और हमारे मिसाइल जब गिरते हैं तो हम नहीं देखते कौन मर रहा है। तो इंसान ये कुरान गलत नहीं कह रहा है कि अपने को बदतरीन मखलूकात तक पहुंचा देता है, बदतरीन मखलूकात तक पहुंचा देता है, मगर इशारा होता है कि इल्ला लदीना, या आप सुन लीजिए, इल्ला लदीना आमनु वामिलु सालिहात, जिनके पास ईमान व सही मान। ईमान का ट्रांसलेशन बेटा कभी फेस ना करना, नो, ईमान का ट्रांसलेशन फेथ नहीं है, ईमान का ट्रांसलेशन है बिलीव, फेथ ब्लाइंड होता है, समझ रहे बेटा, कोई बात समझ में आए या ना आए अगर आपको उस पर फेथ हो गया तो वो फेथ है। ईमान के माने हैं कि पहले समझो फिर ईमान। तो ईमान की बुनियाद नॉलेज के ऊपर है, लाइट के ऊपर है, फेथ की बुनियाद डार्कनेस के ऊपर है, जहालत के ऊपर है। तो वो ईमान के जो लॉजिक के ऊपर टिका हुआ, वो ईमान तो नॉलेज के ऊपर टिका हुआ हो। शब्द होता है कि वो वामिलु सालिहात, ईमान जिसके पास हो और जो हमेशा इंसानियत के लिए अच्छे काम करना चाहे, जो अल्लाह के बाद इंसान को सबसे ऊंचा दर्जा दे, इंसान की भलाई के लिए काम करे, ह्यूमन बींग्स के लिए, चाहे वो हिंदू हो, चाहे मुसलमान हो, चाहे क्रिश्चियन हो, बेटा वैसे जो इस्लाम का वर्जन हमारे पास आया है वो यही है, सर्विस टू ह्यूमैनिटी। जो लोग ऐसे हों उसके लिए क्या इशारा होता है, लहुम अजरुन गैरु ममनून। अब ये खुदा कह रहा है, जिसकी नॉलेज लिमिटलेस, जिसकी पावर लिमिटलेस, वो कहता है ऐसे लोगों को हम ऐसा रिवार्ड देंगे जो लिमिटलेस हो, उसकी कोई इम्तिहा नहीं है। अब अल्लाह को क्या मिलेगा, ये चंद रोज की जिंदगी 60-70-80 वर्ष की अगर तुमने ईमान के साथ और अच्छे कामों के साथ गुजार दी, लोगों की सर्विस में गुजार दी, लोगों की मुश्किलें हल करने में गुजार दी, तो वो अल्लाह कह रहा है जिसकी पावर लिमिटलेस है, ना जन्नत का तस्करा है, ना कौशल का तस्करा है, ना सरसवीर का तस्करा है, ना हूरों का तस्करा है, ना गिलमान का तस्करा है, वो कहता है कि हम ऐसा रिवार्ड देंगे जिसकी वो लिमिट नहीं है। अब और कोई काम लेगा वो, मगर ईमान की क्वालिटी होती है। हजरत अली से एक शख्स ने पूछा कि ये अली, आपको रसूल की सच्चाई पर कितना यकीन और ईमान है, तो आपने कहा ये सामने दीवार जिस तरह की व्हाइट कलर की, कहा ये दीवार कलर क्या है, कहा व्हाइट, क्या मैं भी देख रहा हूं व्हाइट है, लेकिन अगर रसूल आकर कहें कि ये दीवार व्हाइट नहीं ब्लैक है तो मैं कहना शुरू कर दूंगा कि ये ब्लैक है। तो उसने कहा लिया आप अपनी आंखों से देख रहे हैं व्हाइट और कहेंगे ब्लैक है, कहा मैं इसलिए कह दूंगा ब्लैक है इसलिए कि आंखें मेरी आंखें इंसान को धोखा दे सकती हैं, अल्लाह का रसूल किसी को धोखा नहीं दे सकता। भाई बहुत सर कलर ब्लाइंड होते हैं, सर्टन कलर उनको नहीं दिखाई देते, तो रबर रंगून वाला ने गलत बात नहीं है। एक बार तब असल बात भेजें आप बस। अब ये है इमाम बारगाह, इसके बारे में सुन लो बेटा, क्या दो बजे से पढ़ना है, अफसोस हो रहा मुझे वाकई। देखो बेटा मेरे सामने आप तशरीफ फरमाए, आप चर्च होता है, चर्च में कौन जाता है, क्रिश्चियन, मंदिर में कौन जाता है, हिंदू, सिनेगॉग्स में कौन जाता है, ज्यूस, पगोडा में कौन जाता है, बुद्धिस्ट, मस्जिद में कौन जाता है, मुसलमान, मुसलमान चर्च में नहीं जाते, सिनेगॉग में नहीं जाते, यहूदी मस्जिद में नहीं आते, समझ रहे हो, مگر یہ حسین کی بات ہوا ہے کہ جہاں ہندو مسلمان سنی شیعہ بدھسٹ جو آنا چاہے سب کے لیے اس کے دروازے کھلے ہوئے ہیں. یہاں بار کہیں نہیں لکھا ہوا ہے کہ ہندو نہیں آ سکتا, یہاں بار کہیں لکھا ہے کہ سنی نہیں آ سکتا, یہاں بار کہیں نہیں لکھا ہوا ہے کہ ایتھیسٹ نہیں آ سکتا. یہ حسین کا دربار ہے جو سب کے لیے کھلا ہوا ہے. یہ کیوں میں تمہیں سامنے کہا, یہ میں نے اس لیے کہا آپ بھی جو سلام پڑھ رہے تھے گھبرائیں گے نا, یہ کس نے کہا ہے؟ ہندو شاعر ہے, ہندو شاعر دلگیر دہلوی, ہندو شاعر ہے جو افشان غریبا کا جز بن گیا ہے. سر گھبرائے گی رہنا, کسی شیعہ کا نہیں ہے, یہ سننی کا بھی نہیں ہے, ہندو شاعر ہے بہت پرانا, اس کا ہی طرح. تو یہ حسین کی بارگاہ ہے کہ جو ہر ایک کے لیے کھلی ہوئی ہے, صلوات پر محمد و آل
محمد.
اس کے اس ایسپیکٹ کو بیٹا, اور میں آپ کو میں باہر بیٹا کہیں کو جا رہا تو سامنے بچے بیٹھے میں کیا آپ کو تھوڑی میں کہہ رہا ہوں بیٹا. تو یہ حسین کا حسینی کیریکٹر ہی ہماری نظروں کے سامنے رہنا چاہیے. یہاں ہم کو سب سب ہے, سب آئے. اور جو ایک مرتبہ حسین کے دربار میں آ گیا وہ چپک جاتا ہے پھر حسین سے ماں کو پہلے تو وہ چھوڑتا نہیں. میں تفصیل میں جانا چاہتا لکھوں میں پروگرام بہت اچھا ہوتا ہے, اس میں ایلیٹ کلاس کے لوگ آتے ہیں, ہندو مسلمان سنی شیعہ سب آتے ہیں, جنرل ٹاپکس اس میں ہوتے ہیں, اس میں لیکچر ہوتا ہے. اگلے سال جب میں تقریر کر رہا تھا تو دوسرے لیکچر میں ایک ہندو جوان جو کسی بینک میں ملازم تھا 30 سال کا, وہ لیکچر کے ختم ہونے کے بعد وہاں سے میں دیکھا کہ وہ روتا ہوا ہے, اور آنے کے بعد میرے گلے سے لپٹ گیا, گلے میں یہی ہے اسلام جو ہم بتانا ہے, ہم کو تو خدا بتائے گا. دوسرے دن میں نے اس کو خاص طور بلایا, سیڑھی بن رہی تھی, میں نے اس کو کھڑا کر کے دکھا, میں نے کہا یہ بچہ دیکھیے کل یہ روتا ہوا آیا ہے, اور اب لکھنؤ کی شاید ہی کوئی مجلس ایسی ہوتی ہوگی جہاں وہ لڑکا نہ بیٹھا ہوتا ہو. اس کو امام حسین نے پکڑ لیا حسین نے. ظالم کسی کو نہیں پکڑ سکتا, مظلوم نہ پکڑنے کی صلاحیت ہوتی ہے. صلوات اللہ محمد والا. آپ ان بارگاہوں کی عظمت کو, اس میں جو کشش ہے, اس میں جو پل ہے, اس کو سمجھیں. ایسا نہ ہو کہ یہاں ایک مرتبہ آدمی آئے اور پھر کب نہیں آئیں گے, ایسا نہیں ہونا چاہیے. یہ بات آپ سمجھ لیجیے کہ جو بھی آدمی یہاں پائے گا, چاہے وہ ہندو ہو, چاہے وہ مسلمان ہو, چاہے وہ سنی ہو, چاہے وہ شیعہ ہو, وہ مہمان زہرا ہے, وہ بی بی کا مہمان ہے. بی بی کے مہمان کا دل کون توڑنا چاہے گا؟ ایسا نہیں ہونا چاہیے کہ بی بی کے مہمان بن کر جو لوگ آئے ان کا ہم دل توڑیں. اگر آپ دل توڑ دیا تو آپ کے مذہب سے دور ہو جائیں. آج اقبال صاحب کی دوسرا نور تھا, اس میں نے یہ بات عرض کی تھی کہ حسین کے پاس 72 سپاہی تھے, یزید کے پاس 30,000 کا لشکر تھا, مگر حسین میں کون سا میگنیٹ تھا؟ اور کیجیے گا کہ ان 30,000 سپاہیوں کے پاس, ان کے پاس دولت بھی ہے, منصب بھی ہے, روپیہ بھی ہے, پیسہ بھی ہے, جو چاہے مل سکتا ہے, مگر ان 72 میں سے ایک ادھر نہ گیا. ادھر والے ادھر آ گئے, پھر آ گیا, ان کا بیٹا آ گیا, ان کا غلام آ گیا, ان کا بھائی آ گیا. کم سے کم 4 آدمی تو آئے, باقی میں تو اور بھی ہے, لیکن منیمم اتنے 4 آدمی تو آئے. یہی آپ کی مجلسوں کی پالیسی ہونا چاہیے ہے کہ ادھر سے ادھر کوئی نہ جائے, ادھر سے ادھر سب آتے رہے, تاکہ حسینیوں کا مجمع ہوتا ہے. ایک مرتبہ سلوات بھیجتے ہیں آپ رات. شیطان نے کہا کہ ایک آدمی روزہ رکھے ہوئے تھا, میں نے کسی کارخانے کی سیٹی وقت سے پہلے بجوا دی, روزہ کھول دیا, شاباش, گڈ, اچھا کیا, तो इस नाई को हरकत नहीं बताता रहता है, शाबाशी सबको पूछता है। उसका अध्यक्ष शैतान कहता मैंने कुछ नहीं किया, दो मुसलमानों में बड़े अच्छे ताल्लुकात थे, मैं दोनों को लड़ा दिया। तो वो शैतान दूसरों से कहता ये करो तुझे, तो जहां आप में लड़ाई आ जाए आप सिर्फ इतना कहिए लाहौर हमला खूब बताएगा, इसका मतलब शैतान आ गया। शैतान का सबसे बड़ा हलवा यह है कि वो आपको एक नहीं देता, ये नौने दीजिए। दूसरी महीने से आते मैंने उन्होंने कहा यह नौने दीजिए। पैगंबर ने शर्त माया कि यदुल्ला है माल जमा, अगर तुम एक रहोगे तो वो एक तुम्हारे साथ रहेगा।
क्या बात,
और जब वो एक तुम्हारे साथ हो जाए दुनिया की कोई ताकत तुमको शिकस्त नहीं दे सकती। सल्लल्लाहु अलैहि वसल्लम मोहम्मद वाल
मोहम्मद।
इसलिए आप कोशिश करें कि यहां हिंदू भी आए क्रिश्चियंस भी आए, आप यहां अंग्रेजी में लेक्चर सकती हैं, देखिए कैसा खींचते हैं उसे। सुननी अगर आए आए आप बुलाए उनको खास तौर के ऊपर, ये आपको मेंबर से गलत बताया जाता है अगर सुननी है लिबैत का दुश्मन है, बिल्कुल नहीं। नो, उससे ज्यादा कौन जानता है भाई। सलफी हजरात मुझे बुलाते हैं अपने जलसों में, जमात इस्लामी के लोग अपने जलसों मुझे बुलाते हैं, हनफी हजरात मुझे बुलाते हैं, देवबंदी हजरात मैं आप सलफी को वो नहीं कर रहा हूं, लेकिन ये के सब बुलाते हैं, मैं सबको बहुत करीब से जानता हूं, सबसे मेरे बहुत ही करीबी ताल्लुक है। टॉप के जो सुन्नी उलमा है देवबंदियों बरेलवियों से मेरा बिल्कुल वन टू वन रिलेशन है, मैं कैसे गलत बात कह सकता हूं। सिर्फ एक तबका मैक्रोस्कोपिक माइनॉरिटी खवारिज खारजाइज समझ रहे हैं, वो अलकायदा वाले जो बिल्कुल ही बेकायदा है, वो तो अहले बैत के बेशक मुखालिफ है, मैं नहीं कह सकता और कम है। बाकी कोई सुन्नी ऐसा नहीं है, कौन सुन्नी कैसे कह सकता है भाई। भाई सुन्नी या हनफी होगा इमाम अबू हनीफा का मानने वाला, या मालिकी होगा इमाम मालिक का मानने वाला, या शाफी होगा इमाम शाफी का मानने वाला, या हम्बली होगा इमाम हम्बल का मानने वाला, यही चार सेक्ट तो है। अब वक्त तो मेरे पास है नहीं, वरना मैं आपके सामने पेश करता कि इमाम मालिक अहले बैत के लिए क्या कहते हैं, इमाम शाफी अहले बैत के लिए क्या फरमाते हैं, इमाम अहमद इब्ने हम्बल आइम्मा तहे के बारे में क्या फरमाते हैं, हर इमाम हमारे आइम्मा के बारे में क्या कहता है। अगर मैं पेश करूं इसलिए मजलिस चाहिए पूरी, ये कैसे मुमकिन है कि इमाम उनका अहले बैत के सामने जबीन अपनी ना झुकाए और मानने वाले कहीं हम नहीं मानते, हो ही नहीं सकता। मैं लास्ट ईयर लंदन में था नॉर्थवुड में, और वहां मैं तकरीर सुन रहा था अल्लामा ताहिरुल क़ाज़ी की, वीडियो पर आ रही थी, देख रहा था उसको। ये तकरीर कहां हो रही थी, पाकिस्तानी हजरात के मजमा यहां ज्यादा है, कहां हो रही थी पता है आपको, जंग में। जंग जानते हैं कौन सा एरिया है, कौन सा एरिया है भाई। जंग बड़ी खतरनाक होती है, जंग बहुत खतरनाक होती है, और जंग जब जंग बन जाए तो किसकी खत्म ना हो और मोटी हो जाती है। एक और विषय है कि मोहतरम जुबान बोल का मर्डर हो गया, बहुत ही फसादी आदमी, वही फसादी आदमी उसके मकान की दीवार से मिला हुआ जलसा हो रहा है, हजारों आदमी बैठे हैं, और उसमें कायरो कादरी साहब उनके कैसे जरूर सुने, वो अल्लाह की ब्लेसिंग है आपके लिए, अल्लाह की एक नेमत है जो अहले बैत के हुकूक की हिफाजत के लिए अल्लाह ने दूसरों से पैदा किए, जो उधर का काम हुआ है, इसमें आपका कोई कंट्रीब्यूशन नहीं। तकरीर कर रहे थे, मैं सुन रहा था, साहबा इकराम के फजाइल बयान कर रहे थे, साहबा को मानते हैं बड़ी देर तक सहाबा इकराम के फजाइल बयान करते रहे, बयान करते बयान करते 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 कहने लगे कि मैंने सहाबा इकराम के फजाइल बयान किए, अहले बैत अथहार के फजाइल भी नहीं बयान कर सका, वक्त अब कम रह गया है, तो बस चलते चलते अहले बैत अथहार की एक फजीला सुन लीजिए, वो एक फजीला सौ सुनार की एक लोहार की, कब एक फजीलत यह कि सहाबा इकराम की सबसे बड़ी फजीलत यह थी कि वो रसूल के शाना बशाना रहते थे, मगर अहले बैत अथहार की फजीलत यह थी कि वह रसूल के शाना बशाना नहीं रहते थे, रसूल के शानों पर रहते। آپ مجھے بتائیں, اب یہ کردار میں کیا ہی میرے پاس, کل ان شاء اللہ بال امام کا حال ہونا چاہیے, اس لیے کل امام بال امام کی امامت کی پہلی تاریخ ہے, پہلا دن ہے. کسی شیعہ نے ایسی کردار نہیں لکھی بھائی, اور قول المعتبر فی الامام المنتظر, یا آپ کے امام کے بارے میں, امام زمانہ کے بارے میں, جب اپنا امام ہے تو ہم تھوڑی کہیں گے ان کے امام, وہ بھی ماننا ہے. ایسی عمدہ کتاب ایشیا نے میری نظر سے نہیں ہوئی, اتنی مضبوط کتاب, اتنی موٹی کتاب ہے, القول المعتبر فی الامام المنتظر. اس میں وہ لکھتے ہیں کہ مسلمانوں ایک ہوتی ہے خلافت, ایک ہوتی ہے ولایت. جس کو خلافت ملے وہ خلیفہ کہلاتا ہے, جس کو ولایت ملے وہ مولا کہلاتا ہے. سن لیجئے کون لکھ رہا ہے, لکھا موجود ہے. جسے خلافت ملے وہ خلیفہ کہلاتا ہے, جسے ولایت ملے وہ مولا کہلاتا ہے. خلیفہ بناتے ہیں مسلمان, مولا بناتا ہے اللہ. جب خلیفہ بناتے ہیں مسلمان اور مولا بناتا ہے اللہ, تو جتنے ایریا کے مسلمان کسی کو خلیفہ بنائیں گے اتنے ہی ایریا پر اس کی حکومت ہوگی. بھائی کیا غلط بات ہے, یہ تو بالکل صحیح بات ہے کہ جتنے ایریا کے مسلمان کسی کو خلیفہ بنائیں گے بس اتنے ہی سے ایریا میں اس کی ولایت اور حکومت ہوگی, مگر اللہ جب کسی کو مولا بناتا ہے تو اس کی ولایت عرش سے لے کر فرش تک ہوا جاتی ہے. محمد بہانے میں آپ نے, وہ ٹھیک ہے خوارج ہیں, اس کی ان کو دنیا میں سزا یہ ملتی ہے کہ دو چیزیں ان سے لے لی جاتی ہیں. جو اہل بیت کا دشمن ہوگا اللہ اسے دو چیزوں کو لے لے گا, دل سے رحم کو لے لے گا, دماغ سے عقل کو لے لے گا. جو آپ کو ایسا ملے سمجھ لیجیے کہ وہ اہل بیت کا دشمن ہے. صلی اللہ علیہ وسلم محمد وآل محمد. یہی طاہر القادری صاحب صحابیت کی تعریف کرتے ہوئے فرماتے ہیں کہ صحابی وہ ہے جس نے رسول کا پیریڈ پایا اور زمانہ پایا ہو, رسول کی بزم میں بیٹھا ہو دو شرطوں کے ساتھ, ایک ایمان اور ایک پیروی. ایمان اور اتباع, بلیو اینڈ فالوئنگ. بھائی اگر صحابیت کی یہی تعریف ہے تو ہم کو ایکسپٹیڈ ہے. ایسے تمام صحابہ کا کہ جو رسول کے بزم میں تشریف فرما ہوئے, جنہوں نے رسول کا زمانہ پایا, جو رسول پر ایمان لائے, جنہوں نے رسول کی پیروی کی, جو رسول کو کرتے دیکھا وہ کرنے لگے, ہم ان کا احترام کرتے ہیں. لیکن ان میں بس جھوٹ بولنے کی جگہ نہیں, ہم ان کا احترام کرتے ہیں, ہم ان کا بہت احترام کرتے ہیں, ہم ان کو اپنے سے ہزار لاکھ گنا بہتر سمجھتے ہیں. مگر ایک بات ہے کہ ہم اہل بیت کے ہوتے ہوئے ان سے ہدایت نہیں لے سکتے, احترام کریں ان کا. اگر ان کی کوئی بات ہم تک پہنچے گی تو ہم اہل بیت کے قول سے چیک کریں گے کہ اہل بیت کے قول سے اس کی تائید ہوتی ہے کہ نہیں ہوتی, کہ تائید ہوگی اس کو لے جائیں گے, نو پرابلم. لیکن اگر اہل بیت کچھ اور کہہ رہے ہوں گے تو ہم ادھر جائیں گے, جہاں علی, جو علی کہہ رہے ہوں گے. کیوں ہم ایسا کرتے ہیں, سیدھی سی بات ہے. اگر سنی رہتا تشریف فرمائے, ہمارے بھائی تشریف فرما رہے ہیں, وہ بھی اہل بیت سے محبت کرتے ہیں. میں یہ سوچتا ہوں کہ آپ ایک موقع ایسا بتا دیں کہ جہاں اہل بیت میں کسی چھوٹے سے بچے نے کسی بوڑھے صحابی سے کچھ سیکھا ہو. ایک مثال بتا دیں, ایک مثال کہ جہاں اہل بیت میں سے کسی چھوٹے بچے نے کسی بزرگ صحابی سے کوئی مسئلہ پوچھا ہو کہ ہم کو یہ نہیں معلوم. اور میں آپ کو درجنوں مثالیں دکھا سکتا ہوں کہ جہاں بڑے بوڑھے صحابہ نے اہل بیت کے بچوں سے آ کر دین کے مسائل معلوم کیے ہیں. تو ہم تو وہی کر رہے ہیں جو صحابہ نے کیا تھا, ہمارا تھوڑی کر رہے ہیں بھائی. جو صحابہ کرام فرماتے تھے وہی ہم نے کیا تھا. ایک بات اور بتا دوں میں آپ کو, اہل بیت کے پاس بھی اسلام کا پیغام تھا بے شک. اہل بیت رسول کی بزم میں تشریف فرما ہوتے تھے بے شک. حضور ممبر پر ہوتے تھے, اہل بیت جو وہ احادیث اور احکام دین بیان کرتے تھے اس کو اپنے کانوں سے سنتے تھے بے شک, اس کو پرزرو کرتے تھے بے شک. میں کب انکار کر رہا ہوں, لیکن میں آپ کو بتانا چاہتا ہوں, میری بالکل نوجوانی کے زمانے میں ٹیپ ریکارڈر ایجاد ہوا تھا. आप जो लोग बूढ़े होंगे उनको याद होगा कि शुरू शुरू में जब भी कोई शहीद जात होती है बहुत बड़ी होती है वो, मगर एफिशिएंसी उसकी कम होती है। आप याद है आपको, देखिए याद है, इतना बड़ा रिकॉर्डर होता है रिकॉर्डर जर्मन रिकॉर्डर, उसके ऊपर स्कूल चला करते थे। इतने बड़े स्कूल में एक घंटे की स्पीच या प्रोग्राम आया करता था। अब फर्ज कीजिए कि मैं पाकिस्तान गया, अल्लाह मर्शी तुराबी तफरी कर रहे थे, पाकिस्तान के सबसे बड़े ऑरेटर, वैसा ऑरेटर पहला नहीं हो रहा है, मैंने उनकी तफरीर अपने स्पूल रिकॉर्डर के ऊपर रिकॉर्ड कर ली, लेकर लखनऊ आया। लखनऊ वालों को मैंने कहा ये सुनो तफरीर, तफरीर हो तो ऐसी हो, वो भी झूमने लगे। एक और साहब ने कहा कि मेरे पास भी ऐसे ही रिकॉर्डर है, आपकी इजाजत हो तो मैं इस तकरीर को अपने रिकॉर्डर पर प्रिजर्व कर लू। मैंने मुझे क्या है, जितने लोग सुनने लगते हैं मेरा सवाब मिलेगा। वो दौड़े दौड़े गए, वो भी अपना इतवा रिकॉर्डर लेकर आ गए। तब अब मेरे रिकॉर्डर पर जो मैटर है उस स्कूल में वो कैसे उसमें ट्रांसफर होगा, आपको याद होगा वो ऐसे ट्रांसफर होता था कि इधर मैंने अपना रिकॉर्डर रखा, उधर मेरे दोस्त ने रिकॉर्डर रखा, उसका माइक्रोफोन निकालकर मेरा जो स्पीकर था उसके सामने रख दिया गया। देखिए ये उतर नहीं बताइए, उसके बाद हमने इसको प्ले किया, यहां से आवाज आना शुरू हुई, औद बिल्लाह मेरा शैतान, उन रिकॉर्ड को वहां पर ऑन कर दिया। उधर भी स्कूल घूम रहा है, इधर भी स्कूल घूम रहा है, और ये अल्लामा अरशद तलारी मरहूम की तकरीर माइक्रोफोन के थ्रू उस स्पूल में उस रिकॉर्डर में प्रिजर्व हो रही है। वेल एंड गुड, मगर भाई इसमें एक प्रॉब्लम होती थी, इसमें प्रॉब्लम ये होती थी कि चूंकि माइक्रोफोन के जरिए से रिकॉर्डिंग हो रही है तो रिकॉर्डिंग के बीच में ऊपर से वो कौवा गुजरते रहा काव, वो भी आवाज आ रही। तो वैसा बताइए आप, आप गर्दन हिलाते जाइए, आप इसमें मुझे ताइद मिल रही है। देखे मैं भाई, कोई कौवा गुजरा उसने कहा काव, वो भी आवाज आ गई। कोई फुलकिया बेचता रहा गुजरा, फुलकियां ले लो, वो भी आवाज आ गई। कोई बरात गुजरी बाजा, वो भी आ गया उसके अंदर। तो माइक्रोफोन रिकॉर्डिंग में ये प्रॉब्लम होती थी कि अनवांटेड वॉइसेस भी रिकॉर्डेड हो जाते, रिकॉर्ड हो जाते। और क्या तो सहाबा कराम तक अहले बैत का पैगाम रिकॉर्ड होता था, मगर ये कानों के माइक्रोफोन थे। ये रिकॉर्डिंग जो होती थी ये इनडायरेक्ट होती थी। हम किससे लेते हैं, हम अली से लेते हैं। अली का क्या मसला हुआ, अली कहां पैदा हुए, काबे में। अली से पहले कोई काबे में पैदा हुआ नहीं, अली के बाद तो जो कहता है झूठ बोलता है, अली के बाद कोई काबे में पैदा हुआ नहीं। तीन दिन तक अल्लाह के मेहमान रहे, वहां से फातिमा बिन दिरसद अपने गोद बच्चे को लेकर चली। रसूल को हुक्मा के जाइए अपने वली को लीजिए, रसूल उधर से तशरीफ लाए। फातिमा बिनती असद इन्होंने भी रसूल को पाला था, रसूल को मां कहते थे, कह लाइए मां मेरे भाई को दीजिए। कर लो देखो कितना प्यारा बच्चा है, चांद का टुकड़ा है, मगर बेटा मेरे दिल में बड़ी धड़कन हो रही है। कहा धड़कन क्यों हो रही है, कहा तीन दिन हो गए इसने आंख नहीं खोली है, इसलिए मेरा दिल धड़क रहा है। फातिमा बिनती असद कहती रही मेरा दिल धड़क रहा है, मुझे प्रॉब्लम है, मैं परेशान हो रही हूं, उस बच्चे ने आंख नहीं खोली है। रसूल मुस्कुरा रहे हैं, समझ लीजिए जहां वाकफियत नहीं होती वहीं दिल धड़कता है, जहां वाकफियत होती है वहां मुस्कुराहट होती है। रसूल मुस्कुरा रहे हैं, कल आइए नो प्रॉब्लम, कोई बात नहीं, आप बच्चे को मुझे दीजिए। जैसे ही रसूल गोद में ली आए, जैसे ही आए वैसे ही आंख खोल गई। अब सुनिए शिया सारी तारीखों को पढ़ लीजिए, जैसे ही अली ने हाथ खोलकर रसूल को देखा, मैं अरबी जुमले पढ़ू का आपको शुभ ना होने पाए, रसूल ने फरमाया हस्स तनी बिन नजर हस्स तो कबिल इल्म। ये अली तुमने अपनी आंखें बंद रखी थी कि मेरी गोद में आओ तो आंख खोलकर सबसे पहले मुझे देखो, मैंने अपने इल्म के खजाने को महफूज रखा कि मेरी गोद में आओ तो मुंतकिल करो। बच्चे ने मुंह खोल दिया, रसूल ने अपनी जबान बच्चे के दहन में दे दी, मुंह में दे दी। اب مسلمان مولوی چونکہ دودھ پینے کے بہت شوقین رہے، شہد ان کی مرغوب غذا ہے، ابھی رسول نے نہیں کہا کہ میری زبان سے شہد نکلا، وہ شہد کو میٹھے جاتے ہیں، جان ان کی جا رہی شہد کے اوپر، دودھ کے لیے ان کی جان جا رہی، عمر لگ گیا کہ وہ کسی نے کیا کہ وہ رسول کی زبان سے دودھ جا رہی، آپ دیکھ رہے تو دودھ جاری ہو گیا، کیسے خبر آپ رسول کی زبان شہد کے چشمے جاری ہو گئے، رسول حضرت علی ابھی آپ دیکھ رہے تھے، پھر اگر حضرت علی نے خود نہ فرمایا ہوتا بھائی تب یہ کہتے ہیں علی ممبر کوفہ پر ہیں اور علم کا دریا بہ رہا ہے، یہاں تک کہ ایک شخص کھڑا ہو جاتا ہے نظر اللہ کا، ایک شخص کھڑا ہو جاتا ہے اور گھبرا کر کہتا ہے کہ یہ علم کا سمندر کہاں سے بہ رہا ہے، یہ نالج کہاں سے آپ کے پاس آئی؟ فرماتے ہیں ہاں دما زقنی رسول اللہ زقن زقا ہذا لعاب رسول اللہ، اے بھائی دودھ نہیں تھا تو آپ پیجیے، شاید نہیں تھا وہ آپ چاہتے رہیے زندگی بھر، مولا علی فرماتے ہیں کہ ہاں دما زبنی رسول اللہ ہے زبن زبا، یہ وہ علم ہے جو رسول نے فیڈ کرایا ہے،
محمد والا محمد رم جسروا
رسول کے ذریعے مجھ تک منتقل ہوا ہے، اب آپ سمجھے مری سے کیوں لیتے ہیں، ہم صحابہ کا احترام کرتے ہیں مگر ان کے پاس علم رسول کا تھرو انڈائریکٹ ریکارڈنگ، مائکروفون سے ریکارڈنگ ہو رہی، یہاں صورت حال کیا ہے کہ بچہ رسول کی گود میں ہے، اب کیسے ریکارڈنگ ہوتی ہے، اب اس کے طرح سے ریکارڈر آئے ہیں کیسے ریکارڈر، اب کیسے ریکارڈنگ ہوتی ہے، آپ کو یہ پسند آئی دو ریکارڈر پاس پاس آئے، اس کے بعد میرے ریکارڈر سے ایک لیڈ نکلی آپ کے ریکارڈر کے ساکٹ میں چلی گئی، آپ آجا بج رہا ہے بجا کرے، کوا بول رہا ہے بولا کرے، پھلکیوں والا آ رہا ہے آیا کرے، کوئی تبلہ بجا رہا ہے بجایا کرے، آپ سن بھی نہیں رہے کیا ہو رہا ہے، مگر پورا میسج ادھر سے ادھر ٹرانسفر ہو رہا ہے بغیر انوانٹیڈ وائسز کی ڈسٹربینس، تو صحابہ کرام کے پاس ہی پیغام رسول آتا تھا مگر انڈائریکٹ ریکارڈنگ ہوتی تھی، اس لیے اس بات کا اندیشہ تھا کہ ہم وانٹڈ وائسز نہ آ جائیں اور آ گئیں، بس سمجھ لیجیے آ گئیں، اسرائیلیات ہمارے یہاں نہیں آئے وہیں آئے ہیں، اس لیے ہم ادھر سے نہیں لیتے ہماری سے لیتے ہیں، اس لیے کہ مجھے کہنے دیجیے کہ بچہ اوش رسول میں نہیں ہے، امامت کے کیسٹ ریکارڈر کے اندر لیڈ جا رہی ہے رسالت کے کیسٹ ریکارڈر، اور ڈائریکٹ پیغام رسالت علی کے سینے میں منتقل ہو رہا ہے، صلوات پر محمد و علی
محمد،
اس لیے ہم علی سے ہدایت دیتے ہیں، اس لیے ہم علی سے گائیڈنس دیتے ہیں، اور سب لوگوں نے یہیں سے گائیڈنس لیے، سب نے یہیں سے ہدایت لیے، اس لیے کہ علی کے علاوہ کسی نے ممبر پر نہیں کہا وہ کہ جو علی نے کہا، کسی نے نہیں کہا، اور اگر بعد علی کسی نے کہنے کی ہمت کی تو بعد میں توبہ کرنا پڑی کہ اب نہیں کہوں گا، لوگوں نے اتنا ذلیل کر دیا، ایسے ایسے سوالات پٹ اپ کر دیے کہ اس کا جواب بند نہیں پڑا، کہہ دیا کہ میں اس کا جواب نہیں دے سکتا، وہ علی کا فرماتے تھے کہ سلونی سلونی قبل ان سفتگو بھی فإنی بطرق السماء عالم منی بطرق الارض، جو چاہے پوچھو جو چاہے پوچھو جو چاہے پوچھو، رینج بتا رہے ہیں سوالات، کوئی انسان زمینوں کے راستوں سے اتنا واقف نہ ہوگا جتنا میں آسمانوں کے راستوں سے واقف، علی ممبر کوفہ پر ہیں ایک شخص، اچھا یہ بات سمجھ لیجیے، پہلو میں جو ملک ہے اس سے ہیومن رائٹس کی آوازیں بہت بلند ہوتی ہیں، مگر اس کو کہ بتائیے ہم نے کہا ہے کہ وہ خالی ڈھول ہے، ڈھول کے اندر ہول ہے، ہیومن رائٹس جب تک ہم کو سیفٹی سیکورٹی مل رہی ہے ایوری تھنگ از آل رائٹ، لیکن ہمارے خلاف اگر وہ جائیں لگے ہیومن رائٹس نو رائٹس، وہ اس کی سب آپ کھلی نظروں کے سامنے، تین سال پہلے میں 30 سال سے میں نے کہا تھا بھائی صاحب साल मैंने कुछ क्रिटिसाइज कर दी, सोच के यहाँ लिबर्टी है, फ्रीडम है। दूसरे साल शिकागो एयरपोर्ट से मैंने रिपोर्ट कर दिया, मैंने कोई बाग लगा नहीं थी भाई, मैं कोई सामा भी ला दी हूं, मैं कोई मुला हुआ हूं, अभी मैंने क्रिस्टन भी किया था, ठीक है आपके खिलाफ जा रहा हूं। इतनी सी बात पर रिपोर्ट कर दिया गया। देखिए ये ह्यूमन राइट्स का स्लोगन बनाने करने वालों का कैरेक्टर है प्रैक्टिकल। अली जब मस्जिद कूफा में खुतबा देते थे तो खवारिज बैठते थे आकर, जिनके हाथों अली कत्ल हो गया, फिर वे शहीद हो गए, डिस्टर्ब करते थे मौला की नमाज में। सुन लीजिए ये बात यार बेटा, समझो तुम, सुन लीजिए ये बात यार, अली खुतबा दे रहे हैं और एक शख्स उठा, उसने बहुत ही कोई टफ क्वेश्चन का अली इसका जवाब दीजिए, एक खारजी खड़ा हो गया झूमने, आज फंसे हैं, आज फंस गए, बड़ा टफ क्वेश्चन हो गया है, बड़ा सख्त सवाल हो गया, झूम रहा है अब टफ क्वेश्चन, तू काय तुम बता झूम रहा है भाई, खुश हो रहा है, खुश हो रहा है, फंस गया यार, फंस गए उसी को खुश हो, झूम रहा है, फंस गया। वो उसका सवाल खत्म भी नहीं हुआ था कि अली ने जवाब दिया, और वो उसने कह दिया सदक तैयारी, बिल्कुल 100% आपका जवाब जो वो सही है, फिर से झूमना शुरू। वो उस दिन से जो झूमना शुरू किया तो आज तक झूम रहे हैं, समझिए आज तक झूम रहे हैं, आज तक झूमना खत्म नहीं हुआ। अब क्या झूम रहे हो कहना, क्या जवाब दिया है, क्या जवाब दिया है मां, उसके बाद क्या कहता सुनिए, कहता है क्या जवाब दिया, मां अफ़ख़ा हाज़ा काफिर, कितना जीनियस है ये काफिर, एक तो मेरा जीनियस है और कम बहुत कह रहा है काफिर, कह रहा है कितना जीनियस है ये काफिर। जब उसने कहा कितना जीनियस है ये काफिर, तो अली ने कहा सुनो मुझे काफिर कहते रहो नो प्रॉब्लम, नमाज में खलल डालते रहो नो प्रॉब्लम, इतनी कुव्वत बर्दाश्त आप लोगों में। अली का मतलब आप सुनते हैं, अली से बलंद अब कोई नहीं है, एक बलंद का रसूल वो जा चुके, अब पूरी कायनात में यह सबसे बलंद है, इनसे वो कमबख्त कह रहा है कि ये काफिर कितना जीनियस है। अली को गुस्सा नहीं आता, नागवार नहीं होता, कहते मुझे काफिर कहो नो प्रॉब्लम, नमाज में खलल डालो नो प्रॉब्लम, खुतबे में डिस्टर्ब करो नो प्रॉब्लम, मस्जिद में आने से तुमको रोका नहीं जाएगा, ये अमेरिका नहीं है, ये मेरा जुमला बोला। अरे हम ही थे आप समझे, उन्होंने उतर छोड़ दिया, मस्जिद में आने से तुमको नहीं रोका जाएगा, तुमको जो ऑफिशियल ट्रेजरी से पैसा मिल रहा है उसमें कटौती नहीं होगी, कटिंग नहीं होगी, वो पैसा भी मिलता रहेगा, तुम कहते रहो मुझे बुरा भला कहते रहो, मेरी नमाज में खलल डालते रहो, मेरे सरमन में खलल डालते रहो, ना तुम्हारा मस्जिद में आना रोका जाएगा ना पैसा रोका जाएगा। है ये फ्रीडम नहीं, बताइए जो फ्रीडम है, जो खोखे नारे ह्यूमन राइट्स के बलन कर रहे हैं, लिबर्टी और फ्रीडम की, ये फ्रीडम है कहीं। उसके बाद मौलाना ने कहा कि मेरी जात तक जब तक तुम ये करते रहोगे कोई बात नहीं, तुमको प्योरली सिक्योरिटी फराहम की जाएगी, पूरी लिबर्टी दी जाएगी, मगर एक बात बताई देता हूं कि अगर तुमने और तुम्हारे गरोह वालों ने बेगुनाहों की जान लेना शुरू और जमीन पर फसाद फैलाना शुरू किया, खून बहाना शुरू किया बेखता लोगों का, तो ये तलवार देख रहे हो ना, ये तलवार बद्र में चमकी थी याद है, ये तलवार ओहद में चमकी थी याद है, ये तलवार खंदक खैबर में चमकी थी याद है, ना ये तलवार बदली है ना मेरा हाथ बदला है। जब तक अली को बुरा भला कहते रहे मौला ने कोई रेट नहीं किया, नमाज में गड़बड़ करते रहे कोई रेट नहीं किया, खुतबे में प्रॉब्लम देते रहे कोई रेट नहीं किया, लेकिन आप तारीख को पढ़िए कि जब औरतों को पकड़ पकड़ के प्रेग्नेंट लेडीज को उनके पेट फाड़ फाड़ के بچوں کو نکال نکال کے ذبح کرنا شروع کیا، تب نہروان کی جنگ لگ گیا. اس لیے کہ علی ظلم کو برداشت نہیں کر سکتا. بس ابھی بچے بیٹھے ہیں، نیچے بھی ایک بات ہو جائے، بھائی میں آپ کے سامنے سیدھی بات کہہ رہا ہوں، الحمدللہ ہر امتحان میں مجھے بہت اچھے نمبر ملے، ہر سبجیکٹ میں اچھے نمبر ملے، لیکن حساب کتاب میں ہمیشہ مجھے نمبر بہت کم آئے. سیدھی جماعت آرتھمیٹک میرا ہمیشہ پرابلم ہوتی ہے. اب آپ لوگ سمجھیے اس کو، علی گھوڑے پر سوار ہو کر کسی سفر میں جانے کی تیاری کر رہے ہیں، اسی موقع پر ایک جیو علی کے سامنے آیا اور آنے کے بعد کہا کہ یہ علی سفر ہے، بعد میں جائیے گا. آپ کہتے ہیں کہ میں ہر سوال کے جواب دینے کو تیار ہوں، یہ آپ نے نہیں سنی ہوگی بات بیٹا، پلیز پرسوں نہیں فرمان، اب مولا کا فرمان سنو، ایک مرتبہ سلوات دیجیے آپ. تو اس نے کہا کہ آپ کوئی، میں ایک ہی واقعہ بتا رہا ہوں ان شاء اللہ زندگی کے بارے میں بتاؤں گا، یہ اس لیے پیش کر رہا ہوں کہ آپ یہاں سے ڈھول کے اندر کھول تھا، مولا کہتے سب پوچھتے ہو ہمارے پاس پکڑ لے جانتے کچھ نہیں تھے. بھائی ایک آدمی جو علی ہیں، علی سے آپ میراث کا مسئلہ پوچھئے، نماز کا مسئلہ پوچھئے، جہاد کا مسئلہ پوچھئے، زکات کے مسئلے پوچھئے، ہیں اس مسئلے سے نہیں کر رہا جو پوچھ رہا ہے، مگر یہ وہی ہے کہ جو چاہے پوچھو. تیاری ایک مسئلے کے جواب دیتے دیجیے گا، آپ کو ہر بات معلوم ہے، تو یہ بتائیے کہ ایسی کون سی ڈیجٹ ہو سکتی ہے رقم کہ جو دو سے لے کر دس تک، فرام ٹو اپ ٹو ٹین، جب اس کو ڈیوائڈ کیا جائے تو وہ ایکولی ڈیوائڈ ہو جائے. آپ جائیں کمپیوٹر پر، تھوڑی محنت کرنا پڑے گی لیکن مل جائے گی آپ کو رقم، وہ بھی کمپیوٹر کے بغیر. جیسے اس کا سوال ختم ہوا، مولا نے کہا میں اس کا جواب دیتا ہوں. اب مولا نے اچھا یہ مجھے پھنسانا چاہتا ہے تو میں اس سے کھیلوں تھوڑی دیر، کھیلوں کہا یہ بتاؤ کہ ہفتے میں کئی دن ہوتے ہیں، وہ اسکالر گھننا لیا. اس نے کہا مجھے کہا بچہ سمجھ رہے ہیں، کون جانتا کب کبھی، دیکھو اس میں بگڑنے کی بات نہیں ہے، تم نے مجھ سے پوچھا بگڑا تو نہیں، میں تم سے پوچھا جواب دو. کل ہفتے میں سات دن ہوتے ہیں، مہینے میں کتنے دن ہوتے ہیں؟ اب اور بفرا کبھی جواب دو تم. اس نے کہا مہینے میں 30 دن ہوتے ہیں. کہا سال میں کتنے مہینے ہوتے ہیں؟ دیکھیے یہ انداز دیکھیے، بندہ آپ لوگ کی خبر ہوتی ہے. کہا سال میں کتنے مہینے ہوتے ہیں؟ کہا 12 منتھ ان ایئر. کہا بس تمہارا جواب ہو گیا؟ کہا جواب رہتا ہوں. کہا ایسا کرو، ہفتے میں 7 دن ہوتے ہیں، مہینے میں 30 دن ہوتے ہیں، سال میں 12 مہینے ہوتے ہیں. 7, 30 اور 12، 7 کو ملٹی پلائی کرو 30 سے، جو کچھ حاصل ہو اس کو ملٹی پلائی کرو 12 سے، کتنا ہوگا؟ اس نے جوڑ کر بتایا 2520. کہا یہی وہ ڈیجٹ ہے، چاہے 2 سے تقسیم کرو، چاہے 3 سے تقسیم کرو، چاہے 4 سے ڈیوائڈ کرو، چاہے 5 سے ڈیوائڈ کرو، چاہے 6 سے ڈیوائڈ کرو، چاہے 7 سے ڈیوائڈ کرو، چاہے 8 سے ڈیوائڈ کرو، چاہے 9 سے ڈیوائڈ کرو، چاہے 10 سے ڈیوائڈ کرو، ڈیوائڈ کر کے دیکھو ایکولی ڈسٹریبیوٹ ہو رہا ہے. اب وہ لیچر تھا، پہلے تو اس کے چہرے کا رنگ زرد ہو گیا، اس کے بعد سے کہا از دیر اینی ادر فارمولا؟ کہاں فارمولا، لیکن یہاں نہیں ہو تو سوال ہی نہیں. ابھی دوسرا تو جوتے مار کے بتا دیتا کہ میں نے یہ مسئلہ پورا اور چھوڑ رہا ہوں، مگر یہاں سوال کرنے والوں کو کبھی ڈسکریٹ نہیں کیا. اور فارمولا ہے، اب ذرا سمجھنے کی کوشش کیجیے گا. کہا وہ کیا فارمولا ہے؟ کہا فارمولا یہ ہے کہ عربی زبان میں اے سے لے کر دس تک، اردو میں 1 2 3 4 5 6 7 8 9 10، انگلش میں 1 2 3 4 5 6 7 8 9 10، عربی میں واحد استنین ثلاثہ اربعہ خمسہ ستہ سبعہ تسعہ ثمانیہ اور تسعہ عشرہ. کہا کہ ایک سے لے کر دس تک جو گنتی ہے، میں آپ کو سمجھانے کی کوشش کروں گا، سمجھ لیں گے ان شاء اللہ آپ لوگ. ایک سے لے کر دس تک جو گنتی ہے اس میں ان ڈیجٹس کو الگ کر لو جس میں الفابیٹ این آتا ہے. واحد میں این آتا ہے؟ نہیں آتا. اسنین میں آتا ہے؟ نہیں آتا. ثلاث میں آتا ہے نہیں آتا؟ اربع کا چار کو الگ کر دو. اب آپ بھی الگ کر لیے چار, چار کو ویسے ہی الگ کر دیجیے. تاکہ اربع چار اس کو الگ کر دو, خمسہ نہیں, ستہ نہیں, سبا سیون, چار کے بعد سات اس کو الگ کر دو, اس کے بعد ثمانیہ آٹھ اس میں بھی نہیں, پھر تسع نائن اس کو الگ کر دو, اور اشرا دس. کون کون سے ہوئے؟ چار سات نو دس. آپ نے بتایا کہ چار کو سات کو ملٹی پلائی کر دو چار سے, جو کچھ حاصل طلب ہو اس کو ملٹی پلائی کر دو نائن سے, جو کچھ حاصل طلب ہو اس کو ملٹی پلائی کر دو ٹین سے, پھر وہی دو ہزار پانچ سو. ایک مرتبہ سلامات بھیج دیں آپ
لوگ,
شرف حاصل ہوا. تو میں آپ بتاؤں گا کہ ایسٹرونومی کے بارے میں علی نے کیا بتایا ہے, فزکس کے بارے میں کیا بتایا ہے, کیمسٹری کے بارے میں کیا بتایا ہے, میتھمیٹکس کے بارے میں کیا بتایا ہے, جو فارمولے پیش کیے ہیں میں آپ کو بتاؤں گا. اسی لیے میں کہتا ہوں کہ مولا کے پاس جائیے, مشکلیں حل ہوں گی, ملا سے بھاگیے. ملا کا قصہ بھی سنا دوں. شیخ سعدی نے لکھا ہے, میں ناظمیہ مدرسے میں جب پڑھتا تھا تو گلستان پڑھی میں نے, بس دس منٹ باقی میرے ساتھ ہونے, گیارہ منٹ. شیخ سعدی گلستان کو پڑھائی جاتی تھی. اس شیخ گلستان بھی آپ لوگوں نام سنا ہوگا, فارسی کا مشہور کتاب. اس گلستان میں یہ لکھا ہوا تھا کہ ایک ملا وہ رات کو چراغ میں پڑھ رہا تھا, تو اس نے کتاب میں یہ پڑھا کہ جس آدمی کی کا ہیڈ چھوٹا ہو, سر چھوٹا ہو اور داڑھی بڑی ہو, وہ بے خوف ہوتا ہے, وہ اسٹوپڈ ہوتا ہے. اب ہوگا پڑھ کے نکل جاؤ, آگے نکل جاؤ پڑھ کے, وہ دل کا چور کر لو, آئینہ دیکھوں کہیں میں تو ایسا نہیں ہوں. میرر اٹھا کے وہ دیکھا, دیکھا کہ وہی تصویر, سر چھوٹا داڑھی بڑی. اب حیران کیا کروں, سر کو تو بڑا کر نہیں سکتا, کا داڑھی چھوٹی کر دوں, میری ایسی کر دوں. جملے یاد ہے فارسی, مقراس تلاش کر نیا پیشہ سادی کا جملہ فارسی کا بچپن نے کہا مجھے یاد. تو داڑھی چھوٹی کرنے کے لیے قینچی ڈھونڈی, نہیں ملی کم بہت, قینچی بھی نہیں ملی. اب کیا کروں, ابھی جلدی گائے کی صبح ہوگی, صبح کاٹ لینا, مگر نہیں, دل کا چور. کہا اچھا تو میں یہ کرتا ہوں کہ میں یہ لمبی داڑھی کو ہاتھ سے یہاں سے پکڑتا ہوں اور چراغ کی لو میں اس کو لگاؤں گا, کہ یہاں تک پہنچے گی تو بجھ جائے گی داڑھی, چھوٹی ہو جائے گی. چنانچہ داڑھی ہاتھ سے پکڑ کے اور چراغ کی لو کی طرف دھیرے دھیرے انہوں نے بڑھائی, وہ داڑھی تھی انفلیمیبل مٹیریل آ جاتے. اب اس نے جو آگ پکڑی تو وہ بجھتی نہیں, آگ جو جلا تو پوری داڑھی صاف, چہرہ کالا, کلا سوفا تالا. شیخ سعدی بھی ملا کا یہ قصہ لکھتے ہیں. اور کیا, اسی لیے میں کہتا ہوں ملا سے بھاگیے, چاہے جہاں کا ہو مولا کو پکڑیے, مشکلیں حل ہوتی جائیں گی. صلوات پر محمد والا. یہی مولا وہ ہے جس کے لیے رسول نے فرمایا کہ انا مدینۃ العلم وعلی الباب, من اراد العلم فلیات الباب. میں علم کا شہر ہوں. بھائی صاحب آپ کو بھی انگریزی آتی ہوگی, اردو آتی ہوگی, اور زبانیں آتی ہوں گی, آپ ہر جگہ بتائیں. اردو کے ساتھ تسبیح اور اشتہار کے طور پر اردو میں, فارسی میں, عربی میں, جو زبان مجھے آتی ہے, انگریزی میں, ہندی میں, ہر جگہ کہا جاتا ہے علم کا چراغ, علم کا سورج, علم کا چاند, علم کا دریا, علم کا سمندر, علم کا شہر. میں نہیں, یعنی رسول ایک نیا لفظ کیوں استعمال کر رہے ہیں؟ تو اگر رسول سے پوچھوں گا تو فرمائیں گے سورج کے پاس جاؤ گے تو فقط سورج کی گرمی ملے گی, چاند میں چاند نہیں ملے گی, دریا میں پانی ملے گا, خزانے میں سونا چاندی ملے گا, شہر وہ ہوتا ہے کہ جہاں ضرورت کی ہر چیز مل جائے گا. اس لیے بتا رہا ہوں کہ تمہارے پاس جو بھی سوال ہو لے کر علی کے پاس آ جاؤ, حل کر دیا جائے گا. سلوات پر محمد والا. ہندوستان میں قصبہ ہے بہت مشہور جارسہ, جہاں کے جارسوی صاحب تھے, کراچی میں یا تو کالکوٹ میں سمجھا, نہیں کہتے वह साथ थे जरे बड़े मैं पहली मरतब गया था मुझे मालूम था वो मेंबर के कुर्सी के पास बैठते थे और सब हजार पटापट किए जाते मुझे खबर नहीं थी। मैंने मजलिस में नबी जंग था बिल्कुल उस वक्त मैंने यही पढ़ा कि रसूल रखमाया है कि मैं इलम का शहर हूं और अली उसके दरवाजा है। वो नीचे से बोल पड़े कि मौलवी साहब एक बात बताते थे मैंने फरमाइए कहे दिल्ली करीब जाकर देख लीजिए शहर में एक दरवाजा नहीं होता कई दरवाजे होते हैं। सही बात की थोड़ी आप लाहौर में देख लीजिए भाई शहर में एक दरवाजा थोड़ी होता है पुराने शहरों में बहुत से दरवाजे होते हैं। मैंने कहा कि तो रसूल ने भी कहा है कि मैं इन का दरवाजा छोड़कर जा रहा हूँ लेकिन रसूल एक दरवाजा छोड़कर नहीं है पूरी बारादरी छोड़कर गए। तो आप अली के बाद हसन हसन के बाद हुसैन हुसैन के बाद जैनुल आबिदीन जैनुल आबिदीन के बाद मोहम्मद बाकर जाफर साहब। लेकिन इस दरवाजे की क्या कदरी इस दरवाजे की यह कदरी लेके इस दरवाजे में आग लगाई गई और बीवी जब फरियाद करती हुई दरवाजे के पीछे आ गई तो दरवाजा ढकेल दिया गया बस उसके आगे ने कुछ कर दिया। यहां तक कि बीवी ने फिजा को पुकारा कि इन दो पतलो माफिया शाही फिजा दौड़ कर आ मेरे पास मेरे पेट के अंदर अल्लाह की जमान थी वो खत्म। लोग कहते हैं आग लाई गई थी लगाई नहीं गई थी होगा मान लीजिए कोई बात नहीं लाई तो गई थी लेकिन अगर रसूल की वफात के फौरन बाद दरे फातिमा पर आग न लाई गई होती तो करबला में कोई खेमे रहना पे जला नहीं सकता। बस आज अभी आप बरसी में सुन रहे थे कि आपको मौला को रुखसत करना ये हम बड़ा इसको रुखसत करना है ये अल्लाह बाबा को दिखाई नहीं दे तो मैं चाहता हूं कि वो हाल पेश करूं कि हुसैन खुद पहले कैसे कैसे रुखसत अल्लाह ने हुसैन अली अजबर को दफन करने के बाद इमाम खेमे की तरफ तशरीफ में और आकर माया का सलाम अलैकिया ज़ैनब अल-कुबरा सलाम अलैकिया ज़ैनब मेरी जैन बड़ी बहन जैनब तुम पर सलाम छोटी बहन उम्मे कुलसूम तुम पर सलाम रुकैया और अबाब तुम पर सलाम। जैनब तरफ उन तरह खेमा पर आ गई का भैया इस तरह से रुखसत न हुई खेमे के अंदर आ जाएगी। बस ज्यादा खेमे के अंदर तशरीफ लाएंगे हालात नहीं पेश करना है तफसीली जब सबसे रुखसत हो रही है तो कहा कि चलिए एक बीमार बेटा आपका जो सुबह से गश में पड़ा हुआ है जिसे कुछ खबर नहीं क्या हुआ उससे कुछ रुखसत हो रही है। रिवायत बताती है कि आगे आगे खुपी और पीछे पीछे इमाम और पपी आई भतीजे के सरान नवाकर शाना लाया बेटा आँख खोलो आँख खोलो आँख खोलो अल्लाह हुसैन आयदा खाने की आँख इमाम जैनुल आबिदीन उस वक्त बेहोश हुए थे कि जब घर भरा हुआ था अली अकबर भी मौजूद थे अब्बास भी मौजूद थे कासिम भी मौजूद थे और मोहम्मद भी मौजूद थे सब मौजूद। अब ये खुद इमाम का इरशाद भाई को रिवायत थोड़ी है फरमाते हैं कि जब मेरा बाबा रुखसत आखिर के लिए मेरे पास आया और मेरी पुपी ने मेरा शाना हिलाया और कहा बेटा आँख खोलो बेटा आँख खोलो बेटा आँख खोलो और मैंने आँख खोली तो मैं अपने बाबा को पहचान नहीं सकी। क्यों नहीं पहचान सके इसलिए कि जिस्म पर तीर लगे हुए थे चेहरे पर खून अली असगर भरा हुआ। जैसे ही आँख खुली जैनब ने कहा बेटा पहचानो ये तुम्हारे बाबा है तुम्हारे बाबा है कहीं मेरे बाबा है बाबा ये बताइए बनू मैया से क्या ठहरी। बेटा सुबह से जंग हो रही है बस जंग का नाम सुनना था कि बेटा घबराया घबराने के बाद कहा कि बाबा जंग हो रही है तो आप अकेले क्यों आए मेरा चचा अब्बास कहाँ है मेरा भाई अकबर किधर है मेरा भाई कासिम किधर है और मोहम्मद किधर है। अब मौला क्या जवाब दे कहा बेटा न पूछो न पूछो न पूछो बस सब बातों का जवाब इस एक जवाब में है कि अभी अभी तुम्हारे छह महीने के बच्चे भाई अली अजहर को दफन कर गया। सुना था एक मरतबा बीमार इमाम ने कहा कि खुद भी मुझे आशा ला दीजिए और तलवार ला दीजिए। इमाम ने कहा आशा तलवार क्या करो कहा जोर से समना नहीं जाता इसलिए आशा पर क्या करूंगा तलवार से आगे मदद करूंगा। इमाम आगे बढ़े और आगे बढ़ने के बाद बीमार बेटे को सीने से लगाया और कहा बेटा जिहाद हमें भी करना है जिहाद तुम्हें भी करना है मगर हमारा जिहाद यह कि हम तलवारें खाएं हमारा जिहाद यह कि हम नैवे खाएं हमारा जिहाद है कि हम बर्सियां खाएं हमारा जिहाद है कि हम शहीद हो जाएं मगर तुम्हारा जिहाद है करबला और कूफे का मैदान होगा कूफे और शाम का मैदान होगा ना महरूमों का मजमा होगा जैनब की ऐसी फूफी उम्मे कुलसूम की ऐसी फूफी तुम्हारी माँ लैला और रुकैया और अबास ये सब हमराह होंगी आगे आगे गुनादी की आवाज होगी कि या अहले कूफे व शाम हाज़िर सवाया बनाते रसूलुल्लाह اے کوفہ و شام کے رہنے والوں، یہ آل رسول ہے تمہارے درمیان اسیر کر کے لائی گئی ہے۔ حضرت حسن حسین میں آپ کا بہت احسان مند ہوں، آپ نے بہت وقت صرف کیا حسین کی رضداری میں، 2 مہینے 8 دن سے آپ ختم کر رہے ہیں، لیکن کبھی غرور نہ کیجیے گا مولا سے، کبھی کہیے گا نہیں کہ ہم نے بہت آپ کو یاد کیا، اس لیے کہ امام نے جس موقع پر یاد کیا دنیا میں کوئی کسی کو یاد نہیں کرتا۔ اس کے بعد امام نے بیٹے کو سینے سے لگایا، سینے سے لگانے کے بعد کہا کہ بیٹا چلتے چلتے وصیتیں سن لو، اگر ماں بہنیں ہمراہ ہوں رسن بستہ تو امت کے لیے بد دعا نہ کرنا، تاج جانے پڑے تو امت کے لیے بد دعا نہ کرنا، زینب کے تاج جانے لگے بد دعا نہ کرنا، بیٹا کسی موقع پر امت کے لیے بد دعا نہ کرنا، اور آخری وصیت سن لو کہ جب کارخانے شام سے چھوٹ کر مدینے واپس جانا ہے 1 سال کے بعد، تو ہمارے شیعوں کو ہمارا سلام کہہ دینا، اور کہنا کہ دوستوں شرط محبت یہ ہے کہ جب کبھی ٹھنڈا پانی پینا ہماری پیاس کو یاد کر دینا۔ اگر آخری مجلس ہوتی میں یہ مجلس کو ختم کر دیتا، لیکن میرا بھی دل چاہتا ہے کہ جیسے حسین رخصت ہوئے تھے اس طرح سے آپ حسین کو رخصت کریں۔ اس کے بعد امام اس خیمے سے نکلے تو شہزادی زینب نے کہا کہ بھیا یہ بے گھر بیویاں، ان نے مجھے نمائندہ بنا کر آپ بھیجا ہے، یہ فرمائش ہے، بس ہزاروں مجلس ختم ہو رہی ہے ایک منٹ کے اندر۔ کہا کہ ان کی فرمائش یہ ہے کہ وہ جو بڑا خیمہ ہے یہ بیبیاں کہنی ہیں، ہم اس کے اندر صفیں بنا کر کھڑے ہوئے جاتے ہیں دو گویا، اور آپ ان کے درمیان سے گزرتے ہوئے چلے جائیں۔ امام نے سر جھکایا، اس خیمے میں تشریف لائے، بیبیاں چھوٹے چھوٹے معصوم بچے ماؤں کی گود میں دونوں صف بنا کر کھڑے ہو گئے۔ اگر آپ پاکستان تشریف لائے ہیں، آپ ہندوستان تشریف لائے ہیں، آخری دن جب کوئی علم گزرنے لگتا ہے، کوئی ذریع نکلنے لگتی ہے مجمع میں، تو کیا ہوتا ہے ادھر سے گزرتی ہے لوگ ہاتھ بڑھا بنا کے چومتے ہیں، ہوتا ہے، بس یہی منظر خیمے میں دکھائی دے رہا تھا۔ خدا کی قسم کہ روایت بتاتی ہے کہ جس بی بی کے پاس سے حسین گزرے، کسی نے کاندھے پہ ہاتھ رکھ کر چوما، کسی نے سر پہ ہاتھ رکھ کر چوما، معصوم بچے آگے بڑھتے رہے، آگے بڑھ کر امام کے دامن کو پکڑ پکڑ کے چومتے رہے، لیکن جب امام خیمے کے در پر پہنچے تو ایک بچی دامن سے لپٹ گئی سکینہ، اس نے کہا بابا کہاں جاتے ہیں، اگر آپ جا رہے شہید ہونے کے لیے تو ہم کو ہمارے نانا کے روضے پر پہنچا لے جائیے۔ بس یا علم الذین آمنوا ہمارے کو دامان فاطمہ میں جہاں تھا پالنے والے اس سرداری کو ہمیشہ اپنے مولا قرار دے، پالنے والے ہمیں اہل بیت رسول کی شفاعت کرامت فرما، ان کی معرفت ہم کو عطا فرما، ان کی ہدایت توفیق عطا فرما، رحمت یا ارحم الراحمین انک علی کل شیء قدیر۔